clearly Islamic scriptures define the existence or prove the existence of God.
Bismillah ar-Rahman ar-Rahim. قرآن مجید نے سب سے پہلے انسان کو اس جانب توجہ دلائی ہے کہ اس کو استدلال کس طرح کرنا چاہیے، ریزننگ کا کیا طریقہ اختیار کرنا چاہیے. میں اس کا خلاصہ آپ کے سامنے پیش کر دیتا ہوں. ہمارے اس دنیا میں علم کے بنیادی ذرائع تین ہیں. پہلا ذریعہ ہمارے حواس ہے، دوسرا نظر و استدلال ہے، اور تیسرا خبر ہے. وہ چیزیں جو براہ راست ہمارے حواس کے مشاہدے میں آتی ہیں ان کو ہم وجودی حقائق سے تعبیر کر سکتے ہیں، یعنی وہ چیزیں جو اپنے وجود کے لیے نظر و استدلال یا کسی ریزننگ یا استنباط کی انفرنس کی محتاج نہیں ہیں. میں اپنے آپ کو دیکھتا ہوں، اس کمرے میں مختلف اشیاء کو دیکھتا ہوں، باہر نکلتا ہوں تو مہ و آفتاب کو دیکھتا ہوں، یہ سب میرے لیے وجودی حقائق ہیں. اسی طرح میرے باطن کے حواس میرے عقل اور میرے شعور کا مشاہدہ کرتے ہیں. میں اپنے باطن میں نگاہ ڈالتا ہوں تو اپنے اوپر گزرنے والی کیفیات کا مشاہدہ کر لیتا ہوں، اپنے غم کو دیکھ سکتا ہوں، اپنی مسرت کو دیکھ سکتا ہوں، اپنی نفرت کو دیکھ سکتا ہوں، اپنی محبت کو دیکھ سکتا ہوں. یہ سب وجودی حقائق ہیں، یعنی وہ چیزیں ہیں جو اپنے ثبوت کے لیے نظر و استدلال کی محتاج نہیں ہوتی، ان کے لیے کوئی ریزننگ کرنے کی ضرورت نہیں ہوتی. تو پہلی چیز یہ وجودی حقائق ہے جن سے ہمارے استدلال کے یا ریزننگ کے سب مقدمات پریمیسز پیدا ہوتے ہیں. دوسری چیز یہ ہے کہ جب یہ وجودی حقائق ہمارے سامنے آ جاتے ہیں تو ہمیں عقل عطا کی گئی ہے، وہ اس کے بعض لوازم کو دریافت کرنا شروع کر دیتی ہے. وہ کوئی اصل چیز دیکھتی ہے تو اس کی فرع دریافت کرنا شروع کر دیتی ہے، فرع کو دیکھتی ہے تو اس کی اصل سے اس کو متعلق کرنا شروع کر دیتی ہے، مختلف فروع کا مشاہدہ کرتی ہے تو اس میں سے کلیات دریافت کرنا شروع کر دیتی ہے. یہ علم کا دوسرا بڑا ذریعہ ہے جس کو نظر و استدلال سے تعبیر کیا جاتا ہے. اور تیسری چیز یہ ہے کہ ہمیں خبر ملتی ہے. یہ وہی خبر ہے جو ہم روزانہ اخبار میں پڑھتے، ٹیلی ویژن میں سنتے اور جدید میڈیا سے اخذ کرتے ہیں. یہی خبر ماضی کی خبر بن جاتی ہے اور بعض اوقات صدیوں پہلے کی خبر بن کے ہم تک پہنچتی ہے. یہ قدیم زمانے کے علم کی خبر بھی ہو سکتی ہے، تجربے کی بھی، مشاہدے کی بھی. اور جب وہ خبر ہمارے لیے ایک حقیقت بن جاتی ہے، تحقیق کے مختلف ذرائع سے گزرنے کے بعد حقیقت بن جاتی ہے، تو ہم کہتے ہیں کہ یہ بھی ہمارا علم ہے. تو علم کے یہ بنیادی تین ذرائع ہیں، یعنی وجودی حقائق جو ہمارے ظاہری اور باطنی حواس کے تجربے میں آتے ہیں، نظر و استدلال جس سے سارا فلسفہ اور حکمت پیدا ہوتی ہے، اور خبر جو ہمیں ماضی کے علم سے متعلق کرتی ہے، یا وہ علم جو ہمارے حواس کی گرفت میں نہیں آتا اور دوسروں کے حواس کی گرفت میں آ چکا ہوتا ہے، اس پر ہمیں مطلع کرتی ہے. تو یہ تین ہی ذرائع ہیں جن کو کسی بھی چیز کے اس بات کے لیے استعمال کیا جاتا ہے چنانچہ جب ہم اللہ تعالیٰ کی ذات کے بارے میں یا خدا کے تصور کے بارے میں یا اس کائنات کے خالق کے بارے میں غور کرتے ہیں تو یہاں پر بھی استدلال کی ترتیب یہی ہوگی، یعنی تینوں ذرائع۔ سب سے پہلے ہم جب اپنا مشاہدہ کرتے ہیں تو ایک بہت بڑی وجودی حقیقت ہمارے سامنے آتی ہے۔ میں نے ابھی عرض کیا تھا کہ وجودی حقائق کا مطلب ہے وہ چیزیں جن کو ہمارے حواس براہ راست ادراک کر لیتے ہیں، جن کے لیے کسی استدلال کی ضرورت نہیں ہوتی، کسی ریزننگ کی ضرورت نہیں ہوتی۔ چنانچہ میں عرض کر رہا ہوں کہ جب میں اپنے آپ کو دیکھتا ہوں اور آپ اپنے آپ کو دیکھتے ہیں تو جو ایک بہت بڑی وجودی حقیقت سامنے آتی ہے وہ یہ ہے کہ میں ایک مخلوق ہوں، میں بنایا گیا ہوں، میں بنایا جاتا ہوں۔ یہ میرا تجربہ اور مشاہدہ ہے، اس لیے کہ میں اپنے آپ کو یا اپنی طرح کے اپنے بچے کو اپنے سامنے بنتا ہوا دیکھتا ہوں۔ میں اس صنعت سے واقف ہوں، اس فیکٹری سے واقف ہوں جس میں وہ بنتا ہے، میں اس خام مواد سے، اس را میٹیریل سے واقف ہوں جس سے وہ بنایا جاتا ہے۔ وہ سب چیزیں جو انسان اس دنیا میں کھانے کے لیے استعمال کرتا ہے وہ اس صنعت میں، اس فیکٹری میں جاتی ہیں، اور پھر وہ جس طریقے سے ایک پانی کے قطرے میں تبدیل ہوتی ہیں اور ایک بیضے میں تبدیل ہوتی ہیں اور پھر ان سے ایک زائیگوٹ بنتا ہے، میں اس کو دیکھ سکتا ہوں، اس کا اب مشاہدہ کر سکتا ہوں، اور پھر وہ جرثومہ تدریج کے ساتھ گریجولی مختلف مراحل طے کرتے ہوئے ایک بچہ، پھر بچے سے ایک نوجوان، اور نوجوان سے ارسطو افلاطون کیسے بنتا ہے، میں اس کو دیکھتا ہوں۔ یہ میرے مشاہدے کی چیز ہے، لہذا وجودی حقیقت ہے، اور میں ہر چیز کا انکار کر سکتا ہوں۔ جس طرح موت کا انکار نہیں کر سکتا، اسی طرح اس بات کا بھی انکار نہیں کر سکتا کہ میں ایک مخلوق ہوں، میں بنایا گیا ہوں، میں بنایا جاتا ہوں۔ میرا بنا ہوا ہونا، میرا مخلوق ہونا، یہ ایک وجودی حقیقت ہے، یہ کسی استدلال کی محتاج نہیں ہے، اس کا مشاہدہ کیا جا سکتا ہے، اس کا مشاہدہ ہم کرتے ہیں۔ اس وقت ہم نے اس پورے پروسیس کو، انسان کے بننے کے پروسیس کو اپنے کیمروں میں قید کر لیا ہے، ہم ہر وقت اس کو دیکھ سکتے ہیں۔ یہ وجودی حقیقت ہے جس سے قرآن اپنے استدلال یا اپنی ریزننگ کا پہلا مقدمہ قائم کرتا ہے۔ وہ یہ کہتا ہے کہ تم ایک مخلوق ہو، یہ ایک حقیقت ہے۔ میں نے عرض کیا تھا کہ حواس کے ذریعے سے جو وجودی حقائق ہمارے علم میں آتے ہیں، ان کے بعد دوسرا ذریعہ علم نظر و استدلال ہے۔ تو قرآن ہمارے سامنے یہ سوال رکھتا ہے کہ جب یہ حقیقت ہے کہ تم مخلوق ہو، تو عقل کہتی ہے، وہ تقاضا کرتی ہے کہ اگر تم مخلوق ہو تو تمہارا کوئی خالق ہونا چاہیے، خالق ہونا چاہیے، نہ کہ خالق ہے۔ یعنی عقل تقاضا کرتی ہے کہ جب تم مخلوق ہو اور تمہارا مخلوق ہونا ایک وجودی حقیقت ہے، تو پھر نظر و استدلال اس بات کا تقاضا کرتے ہیں، اس کو لازم کرتے ہیں، اسی طرح لازم کرتے ہیں جس طرح سیب کا گرنا اس بات کو لازم کرتا ہے کہ کوئی قوت اس کو زمین کی طرف کھینچ رہی ہے، اسی طرح تمہارا مخلوق ہونا اس کو لازم کرتا ہے کہ تمہارا ایک خالق ہے۔ اس سوال کے دو جواب جب سے علم پیدا ہوا ہے اور ہم علم سے متعلق ہوئے ہیں، دو جواب دیے گئے ہیں، اس کا کوئی تیسرا جواب آج تک نہیں دیا جا سکتا اور نہ دیا جا سکا ہے۔ اس کے دو ہی جواب ہیں، ये सवाल कुरान ने सामने रख दिया है और फिर ये पूछा है कि अब बताओ कि जब तुम मखलूक हो और तुम्हारा खालिक होना चाहिए तो खालिक कौन है। तो मैंने अर्ज किया कि इसके दो ही जवाब दिए जा सके हैं, एक ये कि इंसान का खालिक यही कायनात है, यही आलम है, ये हमारे गिर्दो पेश की कायनात, यही मेरी आपकी हर चीज की खालिक है, यही खल्क कर रही है, यही हमें वजूद में ला रही है। और दूसरा जवाब ये है कि इस कायनात से मावरा एक हस्ती है जो अलीम है, हकीम है, जिंदा है, कायम है, वो इस कायनात की खालिक है। पहली चीज मुशाहदे ही का इम्तदाद है, यानी जब मैं अपने आप को जमान, मकान और मादे, टाइम, स्पेस और मैटर में घिरा हुआ देखता हूं तो एक फौरी इस्तेमबात ये होता है कि ये कायनात ही मेरी खालिक है। इस वक्त का इल्म, फलसफा, इल्हाद सब का इस्तेदलाल यही है। मुख्तलिफ लफ्जों में इस सवाल का जवाब, सवाल बिल्कुल दुरुस्त सवाल है, हमेशा से रहा है, इंसान मखलूक है, उसका खालिक होना चाहिए, गोया सवाल मेरी जात से उठता है। उसका जवाब मैंने आपसे अर्ज किया कि जो करीबी मुशाहिदा देता है वो ये है कि कायनात ही मेरी खालिक है, आपकी भी खालिक है। और दूसरा जवाब पैगंबरों की दी हुई खबर है। यहाँ से हम इल्म के तीसरे जरिए में दाखिल हो जाते हैं, पैगंबरों की दी हुई खबर, यानी पहले दिन से उन्होंने ये कहा कि हमारे साथ इस कायनात के खालिक ने राब्ता किया है और हमारे साथ बात की है और हमें ये बताया है कि हम तुम्हें ये खबर दे दें कि इस कायनात का और तुम्हारा एक खालिक है, वो हई और कयूम है, जिंदा और कायम है, अलीम व हकीम है, वही तुम्हारी परवरदिगारी कर रहा है, इस कायनात का पूरा नज़म भी वही चला रहा है और उसी ने इसको खल्क किया है। ये खबर के जरिए से मिलने वाला जवाब है। अब जाहिर है कि जब कोई चीज खबर के जरिए से मालूम होती है तो पहली जरूरत यह है कि खबर की तस्दीक की जाए। हमारे पास ये खबर इंसानी तारीख में आखिरी मर्तबा मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तरफ से आई है और ये उनकी दी हुई किताब कुरान में सब्त है। वो यही खबर दुनिया को पहुंचाने के लिए बताया जाता है कि नाजिल किया गया है। वो कुरान हमारे पास मौजूद है तो कुरान मजीद ने इंसानी इल्म के मुकाबिल में रख कर ये बताया है कि इंसानी इल्म के ये तीन लाजमी खसाइस हैं, वो इनसे मावरा है और जब वो इन तीनों चीज़ों से मावरा है तो वो इंसान का कलाम नहीं हो सकता और जब वो इंसान का कलाम नहीं हो सकता तो वो फिर मावरा की इस कायनात से बाहर की खबर लेके आया है। और वो खबर ये है कि तुम्हारी अकल ने जो फैसला किया था कि तुम्हारा एक खालिक होना चाहिए, उसका जवाब ये है कि वो खालिक है, वो इस कायनात से मावरा है और वो अलीम व हकीम हस्ती है। तो ये कुरान के इस्तदलाल का या उसकी रीजनिंग का खुलासा है। इसमें मैंने उस खबर की तस्दीक के जरिए में जो तीन बुनियादी दलाइल कुरान ने बयान किए हैं उनको छोड़ दिया है, वो आप पूछेंगे तो मैं अर्ज कर दूंगा। खुलासा मैंने अर्ज कर दिया कि कुरान अपने मुकदमे को साबित करने के लिए इस्तदलाल का ये तरीका इख्तियार करता है। खुलासा ये है कि मेरा वजूद एक हकीकत है, मेरा मखलूक होना एक हकीकत है, ये मेरे हवास का इल्म है, मैं इसका इनकार नहीं कर सकता, جب میں مخلوق ہوں تو عقل کہتی ہے کہ میرا خالق ہونا چاہیے. عام طور پر دنیا میں علم نے اس کا جواب یہ دیا ہے کہ یہی کائنات میری خالق ہے. پیغمبروں کی خبر یہ ہے کہ یہ کائنات اور خود تم دونوں ایک ماورا ہستی کی مخلوق ہو, وہ تمہارا خالق ہے اور وہ علیم و حکیم ہستی ہے, اور اس خالق نے یہ قرآن نازل کیا ہے اور تین بنیادی معیار بتا دیے ہیں جن پر پرکھ کر تم عقلی فیصلہ کر سکتے ہو کہ یہ کسی انسان کا کلام نہیں ہو سکتا. جب یہ کسی انسان کا کلام نہیں ہو سکتا تو یہ خدائی کلام ہے, اور یہ اس کی تصدیق کرتا ہے کہ اس کائنات کا ایک خالق اس کائنات سے ماورا ہے اور وہ ایک زندہ ہستی ہے. یہ قرآن کے استدلال کا خلاصہ ہے.
سیکنڈ کوئسچن اسی سے اسی طرح سے ریلیٹڈ ہے کہ اگر خدا ہے تو وہ باڈی ہے, وہ سول ہے, وہ سول اور باڈی دونوں, اس کی ایگزسٹنس کیسی ہے, اور اسلامک سکرپچرز کے اندر خدا کے کون سے ٹریٹس؟
سب سے پہلے تو یہ جان لیجئے کہ اس دنیا میں ہمارے علم کی ایک حد ہے. وہ حد یہ ہے کہ یا وہ چیزیں ہم سمجھ سکتے ہیں جو ہمارے حواس کی گرفت میں آ سکتی ہیں, اور یا ان کی مثال دے کر ہم کسی چیز کا تصور قائم کرتے ہیں. ماضی, حال, مستقبل میں ہمارا سارا علم یہی ہے. یہاں تک کہ اگر کوئی خبر بھی دی جائے اور ہماری دنیا میں اس سے کوئی مماثل چیز, ملتی ہوئی چیز نہ ہو, تو ہم اس کا ادراک نہیں کر سکتے. چنانچہ قرآن نے خدا کی ذات کے بارے میں یہ بتا دیا ہے کہ اس دنیا کی کسی چیز سے اس کی تمثیل نہیں دی جا سکتی, لیسا کمثلہ شیء. لہذا ذات کے بارے میں وہ کوئی معلومات نہیں دیتا, اور اس لیے نہیں دیتا کہ ذات انسان کے علم کی گرفت میں آ ہی نہیں سکتی. انسانی علم کی آخری حد یہ ہے کہ یا وہ اپنی مانوس چیزوں کو سمجھ سکتا ہے یا ان سے مماثل کسی چیز کو تمثیل میں سمجھ سکتا ہے, کیونکہ یہ دونوں ذریعے ہی خدا کو گرفت میں نہیں لے سکتے, تو اس لیے وہ خدا کی ذات کے بارے میں ایک لفظ بھی نہیں کہتا. وہ خدا کی صفات کا تعارف کراتا ہے, یعنی اس کے ایٹریبیوٹس کیا ہیں, اور وہ صفات بیان کرتا ہے جو ہمارے ساتھ متعلق ہوتی ہیں. یعنی وہ رحمان ہے, وہ رحیم ہے, وہ غفار ہے, وہ قاہر ہے, وہ جبار ہے, وہ صفات جن کو ہم سمجھ سکتے ہیں اس لیے کہ اس کا کچھ پرتو ہمارے اندر بھی موجود ہے. اصول وہی ہے کہ تم اسی چیز کو جان سکتے ہو جو یا تو تمہارے مشاہدے اور تجربے میں آ جائے گی اور یا اس کے مماثل ہوگی, تو تم نظر و استدلال سے یا خبر سے اس کا تصور کر لیتے ہو. تو یہ چیز چونکہ ہماری گرفت میں آ جاتی ہے کہ ہم اللہ تعالیٰ کی صفات کو کچھ سمجھ سکیں, رحمت ہمارے اندر بھی ہے, قدرت ہمارے اندر بھی ہے, ربوبیت ہمارے اندر بھی ہے ایک درجے میں, تو ہم اس کو سمجھ سکتے ہیں. تو قرآن خدا کا تعارف اس کی صفات کے حوالے سے کراتا ہے, اور دوسری چیز اس کے سنن بیان کرتا ہے. سنن کا مطلب یہ ہے کہ خدا اپنے بندوں کے ساتھ کس طریقے سے معاملہ کرتا ہے. مثال کے طور پر اس نے اگر بندوں کو پیدا کیا ہے تو وہ کیا معاملہ ان کے ساتھ کر رہا ہے, وہ اگر جزا و سزا کرے گا تو اس کا قانون کیا ہے, وہ اگر رحمت کرتا ہے تو اس کا ضابطہ کیا ہے. تو اس کو سنن کہتا ہے قرآن. تو یہ دو چیزیں ہیں جو ہم خدا کے بارے میں جان سکتے ہیں, ایک اللہ تعالیٰ کی صفات, دوسرے اللہ تعالیٰ کے سنن. اس کی ذات کیا ہے اس میں قرآن نے بتا دیا ہے کہ وہ تمہارے حد ادراک کی چیز ہی نہیں ہے کہ تم اس کو جان سکو. اس کو جاننے کے لیے صفات پر اور اس کے سنن پر اکتفا کرنا چاہیے. یہ قرآن کا جواب ہے.
شکریہ. ایک سوال اور کہ اینڈ سمجھ میں آتا ہے کہ جب دنیا ختم ہوگی تو ایک ججمنٹ ہوگا, لیکن دنیا کا کاز کیا ہے؟ इस क्रिएशन को बनाने का कॉज क्या है और क्या इंसानों को बनाने का कॉज उनमें इंट्रिंसिक है, यानी कि इंसानों के लिए भी है या फिर एक और मखलूक जिसे जिन कहा जाता है इंसान से उसके लिए टेस्ट है। तो कहानी मतलब इस्लाम जो कुरान जो वाक्य बताता है उसको सुनकर ऐसा लगता है कि एक मखलूक ने वो दर्जा हासिल कर लिया जो फरिश्तों का था, तो खुदा उनसे टेस्ट लेना चाहता है और इंसान से उस टेस्ट का एक प्रोसीजर।
आपका जवाब बड़ी हद तक दुरुस्त है। कुरान मजीद ने इस दुनिया का, ये दुनिया जो इस वक्त हमारे गिर्दो पेश में है, इसका एक तारुफ कराया है। पहले उसने ये बताया है कि ये दुनिया अबदी है, ये हमेशा रहेगी, ये हमेशा के लिए बना दी गई है, इसको मैंने फना होने के लिए नहीं बनाया। ये जो कायनात आपको नजर आ रही है, इतनी बड़ी कायनात के जो अब नूरी सालों में भी, लाइट ईयर्स में भी हमारी गिरफ्त में नहीं आती, कुरान ये बताता है कि ये सारी कायनात ये अबदी है, हमेशा के लिए बना दी गई है, ये कभी ख़त्म नहीं होगी। वो ये कहता है कि ये इसलिए बनाई गई है कि मैंने अपनी बनाई हुई मखलूकात को इसमें हमेशा के लिए आबाद करने का फैसला किया, उनको ख़त्म करने के लिए नहीं, मारने के लिए नहीं, हमेशा की ज़िंदगी देकर उनको इस दुनिया में बसाने का फैसला किया। गोया दोनों बातें तय हैं, ये दुनिया हमेशा के लिए है, ये कभी ख़त्म नहीं होगी, ये कायनात हमेशा के लिए है, ये कभी ख़त्म नहीं होगी, इंसान जिन फरिश्ते हमेशा के लिए बना दिए गए हैं, ये कभी नहीं मरेंगे, तीनों मखलूकात इस कायनात में हमेशा रहेंगी, ये दूसरा मुकदमा है। तीसरा ये है कि फिर हम तो मरते हैं, तो ये बताया गया है कि ये जो ज़िंदगी तुम्हें दी गई है ये आर्जी ज़िंदगी है, ये ज़िंदगी ये 50 साल 60 साल की ज़िंदगी ये इब्तला के लिए है, इसमें मैं उस हमेशा की कायनात के लिए और उसमें बसाने के लिए लोगों का इंतखाब कर रहा हूँ, लोगों को उनमें से मैं चुन रहा हूँ, और इस इंतखाब में तुम्हें भी कामयाब होना है, जिन्नात को भी कामयाब होना है, दोनों को इस इम्तहान में डाल दिया गया है। तो कुरान ये बताता है कि मौजूदा दुनिया को समझना चाहते हो तो इब्तला के उसूल पर समझो, कायनात को समझना चाहते हो तो दवाम के हमेशगी के उसूल पर समझो, वो अपनी असल के लिहाज से कामिल है, इब्तला के लिए उसमें नकायस पैदा कर दिए गए हैं इम्तहान के लिए। तो मौजूदा आर्जी जिंदगी, ये जिंदगी आर्जी है, कायनात आर्जी नहीं है। जब कयामत बरपा होगी तो इस कायनात को ख़त्म नहीं किया जाएगा बल्कि एक नई शेप दे दी जाएगी, एक नई दुनिया में बदल दिया जाएगा और इसको उस दुनिया के यानी हमेशा की दुनिया के लिए सही बना दिया जाएगा। देखिए कुरान के अल्फाज है, यौम तुबद्दलुल अर्ज़ु गैरल अर्ज़ि वस्समावात, हम इन्हीं ज़मीन और आसमानों को उठाएंगे और उठाकर एक नए ज़मीन और आसमान में बदल देंगे, ये नहीं कहा कि ये ख़त्म हो जाएंगे। अलबत्ता ज़िंदगी यहाँ फ़ानी है और ये एक वक्त में ख़त्म होगी और फिर नई ज़िंदगी की इब्तदा हो जाएगी। तो ये दुनिया इब्तला के उसूल पर बनी है और असलन पूरी कायनात वो दवाम के उसूल पर बनाई गई है, लेकिन उस दुनिया में दाखिल होने, कामयाबी से दाखिल होने के लिए इस इब्तला से गुज़रना ज़रूरी है। चुनाचे इब्तला को सामने रख कर या इम्तहान, इब्तला अरबी ज़ुबान में इम्तहान को कहते हैं, इब्तला के उसूल को सामने रखकर इस दुनिया में बहुत से नकायस पैदा कर दिए गए हैं, ये कामिल नहीं रही, अब नाकिस हो गई है, ताकि इम्तहान लिया जा सके। जैसे ही ये इम्तहान ख़त्म होगा तो इसको वो सूरत दे दी जाएगी जो इसको कामिल कर देगी, हर लिहाज से मुकम्मल कर देगी। तो ये कुरान मजीद का तसव्वुर है इस मामले में।
उनका सवाल है कि हाउ डज द कंसेप्शन ऑफ एडम एंड ईव फॉलिंग from the heavens, go with the development of Darwinian science of evolution.
قرآن مجید نے یہ کبھی نہیں کہا کہ وہ کسی اوپر کی دنیا سے نیچے آئے ہیں. قرآن مجید کے نزدیک تو وہ یہیں پیدا کیے گئے ہیں, اور اس کا پورا پروسیس قرآن نے بتایا ہے کہ ہم نے دریاؤں اور سمندروں کے کنارے کی دلدلی مٹی سے ان کو بنانے کی ابتدا کی تھی, اور پھر ہم نے ان کا پہلے قالب یہ جسم تیار کیا تھا. جب یہ جسم کئی مرحلوں سے گزرنے کے بعد ہر لحاظ سے مکمل ہو گیا اور اس کو ہم نے درست کر لیا, سنوار لیا, تو پھر ہم نے وہ جو شعور ہمارے اندر ہے وہ پھونکا ہے آسمان سے اس کے اندر. تو جب وہ شعور اس کے قالب میں آیا ہے تو وہ محض ایک حیوان انسان نہیں رہا, وہ انسان بن گیا ہے. تو یہ پروسیس قرآن نے سورہ سجدہ میں خود بیان کیا ہے, اس لیے کسی اوپر کی جگہ سے آنے کا کوئی سوال ہی نہیں ہے. وہ یہیں پیدا ہوا ہے, اسی جگہ اسی مٹی سے اس کا قالب بنا ہے, قرآن کے نزدیک کئی مرحلوں سے گزر کے بنا ہے. جب وہ ہر لحاظ سے مکمل ہوا ہے تو پھر ان میں سے دو کا انتخاب کر کے اس میں اللہ تعالیٰ نے شعور ودیت کیا ہے. یہ جو ہمارے اندر علم ہے, عقل ہے, ہمارے اندر جمالیات کا احساس ہے, اخلاقی حص ہے, یہ ہمارے باطن میں جو شعوری انسان آیا ہے وہ ودیت کیا گیا. یہ شعوری انسان آپ کہہ سکتے ہیں کہ ایک روحانی مخلوق ہے, یعنی یہ مادہ نہیں ہے, اس کا جسم مادی ہے. تو یہ یہیں تیار ہوا ہے, البتہ اس کی شخصیت آسمان سے آئی ہے. قرآن کا تصور یہ ہے.
And being devoid of any trait is imperfection. Then how could God be free of lies, cunningness and treachery?
یہ جو آپ نے صفات بیان کی ہیں یہ کہاں سے اخذ کی ہیں, یعنی آپ کے علم کا ذریعہ کیا ہے, کیا آپ بتا سکتے ہیں؟ خدا کامل ہے, لیکن جو دنیا اس نے بنائی ہے وہ تو ہمیشہ کے لیے بنا دی ہے, اس میں کمال کا ظہور مؤخر کر دیا ہے. اس وقت وہ ابتلاء کے اصول پر ہے, ابتلاء کے لیے ضروری ہے کہ نقائص پیدا کیے جائیں. کامل دنیا میں امتحان نہیں ہو سکتا, تو اس کو ابتلاء کے لیے کامل کیا گیا ہے. چنانچہ اس دنیا میں ہماری شخصیت سے ان تمام نقائص کا ظہور ہوتا ہے, اگر یہ نہ ہو تو امتحان نہیں ہو سکتا. چنانچہ اسی لیے بیان کیا گیا ہے کہ جب ہم نے انسان کو بنایا تو فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا, ہم نے دونوں چیزیں اس کے اندر رکھ دی. وہ بالکل درست خیر کی طرف بھی جا سکتا ہے اور وہ شر کی طرف بھی جا سکتا ہے, یہی امتحان ہے. یہ دونوں چیزیں اس وقت تک ہمارے ساتھ یکساں رہیں گی جب تک ہم موت کے دروازے سے گزر کر خدا کی کامل دنیا میں داخل نہیں ہو جاتے. تو یہ دنیا تو خدا کے کامل ظہور کی دنیا نہیں ہے, یہ نقائص سے بری ہوئی دنیا ہے, اور یہ ہر ہر پہلو سے ناقص ہے, اور بنائی گئی ہے اسی مقصد سے تاکہ ابتلاء کے قانون کے مطابق انسان اس سے گزر سکے.
Firstly, thank you so much to have this session. Now come to the question. If the goat in Islam is pure and even-handed, then how can he give free passes to heaven in form of prophethood to a few, whereas others have to face tests and trials to get those passes or to get the pass of the heaven or the paradise?
پیغمبروں کے لیے ایسا نہیں ہے جس طرح آپ نے سمجھا ہے. वो भी उसी तरह इब्तला से गुजरते हैं, उनको भी उन सारे मराहिल से गुजरकर वहां पहुंचना है। आखिरी पैगंबर अपने बारे में ये कहते थे कि ला अदरी मा युफनु बिही, मुझे नहीं पता मेरे साथ क्या होने वाला है। तो इसलिए पैगंबर भी इब्तला से गुजर रहे हैं, मैं और आप भी इब्तला से गुजर रहे हैं, कोई फर्क नहीं किया गया, बिल्कुल इंसाफ का मामला है। अलबत्ता उसूल ये है कि जिसको जो सलाहियत जितना इल्म दिया जाता है उसका इब्तला और उसका इम्तहान उसके लिहाज से होता है, यानी सब के लिए एक पर्चा नहीं है। मुझे जो इल्म दिया गया है, मुझे जो सलाहियतें दी गई हैं, मुझे जो माहौल दिया गया है, मेरा इम्तहान उसके लिहाज से है और पैगंबर का इम्तहान उसके लिहाज से है। तो इसलिए एक ही कायदा है कि सबको इब्तला से गुजरना है, सबको इम्तहान से गुजरना है, और पैगंबरों के लिए कुरान ने इब्तला का या आजमाइश का एक अलग कानून बयान किया है। वो इतना सख्त है, इतना सख्त है कि उससे इंसान पना मांगता है और अल्लाह से दुआ करता है कि ये जिम्मेदारी हमारे ऊपर ना डाली जाए, ये बहुत बड़ी जिम्मेदारी है। तो इसलिए ऐसा नहीं है कि कुछ को अल्लाह ताला ने अपनी जन्नत के लिए चुन लिया है, उनको भी इब्तला से गुजारा है, हमें भी इब्तला से गुजार रहा है, आलिम आरिफ आमी सब गुजर रहे हैं, अलबत्ता हर एक का पर्चा इम्तहान और इब्तला मुख्तलिफ।
सर मैं आर्यन माठा बोल रहा हूँ और सर मेरा सवाल इस बात को लेकर इस तरह, द आइडिया ऑफ नॉलेज व्हेन वी टॉक अबाउट इट इज रिप्रेजेंटेड इन डिफरेंट फॉर्म्स एंड डिफरेंट फिलोसफीज एंड इन डिफरेंट इन इस्लाम एज़ वेल, that the sources of knowledge are one that is of creation and the other that is transcending, that is either through non-creation. Now, isn't it rather problematic that we classify the idea in only like non-creation and like more so in terms of when talk about creation of knowledge in general? So, what do you like have? What are your thoughts about that idea of the nature of knowledge and its origin and the source of knowledge?
नॉलेज और उसकी ओरिजिन को जानना इंसान के बस में नहीं है, ना कायनात और कायनात की हकीकत को समझना इंसान के बस में है। हम तो अपने इल्म के ज़राए को जानते हैं और हमारे अपने इल्म के क्या ज़राए हैं वो मैंने आपकी खिदमत में अर्ज़ कर दिया। यानी इंसान की हैसियत से हमारे लिए इल्म के ज़राए तीन ही हैं और उस इल्म की नौइयत भी बिल्कुल वाज़े है, यानी वो इल्म हमारे हवास तय करते हैं कि क्या है। मुझे उस इल्म के तक रसाई के लिए कुछ बातनी हवास दिए गए हैं, कुछ ज़ाहरी हवास हैं, वो दोनों रिलेट करते हैं खारजी दुनिया से। एक दुनिया मेरे अंदर है, एक बाहर है। अंदर की दुनिया को भी मैं अपने हवास से मुतल्लक करता हूँ, बाहर की दुनिया को भी, और उसके बाद मेरे अंदर यानी इंसान के अंदर नज़र व इस्तदलाल की सलाहियत है। जब उसको आप एक प्रेमिसेस दे देते हैं, एक वजूदी हकीकत दे देते हैं, तो वो उससे इन्फर कर लेता है एक दूसरी हकीकत को। उसकी मैंने मिसाल दी थी कि जब वो देखता है कि सेब नीचे गिर रहा है तो ये एक वजूदी हकीकत है, वो उससे जो चीज़ इन्फर करता है वो ये है कि कोई कुव्वत इसको खींच रही है। तो ये दूसरा ज़रिया है और तीसरा खबर है। तो हमारा इल्म ये है, इसके हुदूद यही है, ये इससे आगे नहीं जा सकता। ये क्रिएशन से मावरा इल्म क्या है, उसकी ओरिजिन क्या है, उसकी हकीकत क्या है, वो हमारी गिरफ्त की चीज़ नहीं। लिहाजा यही वजह है कि डेकार्त ने जब इंसानी इल्म को ये बताया कि उसे महदूद हो जाना चाहिए तो आला साइंस वजूद में आ गई। यही इंसान के लिए बहुत बड़ा ब्लेसिंग साबित हुआ कि उसने अपने इल्म के हुदूद मुतय्यन कर लिए और उसने ये कहा कि इस कायनात से मावरा का इल्म महज ख्याल है, यानी मैं अगर कायम करूं तो ख्याल कायम कर सकता हूं। चुनाचे तमाम मेटाफिजिक्स, खा वो प्लेटो की हो, अफलातून की हो, खा वो हमारे मिस्टिक्स की हो जिसको वहदतुल वजूदी माबादत तिबियात कहा जाता है, खा वो बरगसा जैसे विजदानी मुफक्किरीन की हो, یہ تمام ما بعد الطبیعات محض خیال ہے. تو کریشن سے ماورا, اس تخلیقی عمل سے ماورا جو ہمارے سامنے ہے, کسی علم تک ہماری رسائی کا کوئی ذریعہ ہمارے پاس نہیں ہے. ہمارا علم ہماری اس دنیا تک محدود ہے. اس دنیا سے مراد یہ زمان, یہ ٹائم, یہ سپیس جس میں ہم ڈال دیے گئے ہیں, یہ مادہ. تو ہمارے علم کی حد بندی کر دی گئی ہے کہ وہ زمان, مکان اور مادے کے اندر کی کائنات کا علم ہے. اور اس کے ذرائع وہی تین ہیں جو میں نے آپ کو بتا دیے ہیں, یعنی ادراک بالحواس ہے, حواس کے ذریعے سے حاصل ہونے والا علم. یہ حواس ہے جس کی طاقت کو بڑھا کے ہم نے سائنس کی عظیم ایجادات کر لی ہیں, یہ کچھ بھی اس کے سوا نہیں ہے. اور دوسری چیز نظر و استدلال, اور تیسری خبر. تو یہ ذرائع ہیں ہمارے پاس, یہ ہمارے علم کی حد ہے. یہ ہمارا علم اپنے استدلال, اپنے مقدمات, اپنے پریمسز میں ٹائم, سپیس اور میٹر کے اندر کا علم ہے. یہ اس سے ماورا ٹرانسنڈنٹ حقیقتوں کو نہ سمجھ سکتا ہے, نہ ان تک رسائی حاصل کر سکتا ہے, نہ ان تک جا سکتا ہے. اس کے پاس کوئی ذریعہ ہی نہیں.
عادل کا اس سوال کا دوسرا حصے میں انہوں نے پوچھا کہ جو ریولیشن ہے, مطلب جو کتابیں ہیں ہمارے پاس خدا کی طرف سے, ہم انہیں کریشن مانیں گے یا انہیں خدا کا ایک ایٹریبیوٹ مانیں گے؟ اور ان کا کہنا ہے کہ اگر ہم کریشن مانیں گے تو بھی پرابلمٹک ہے, اگر خدا کا ایٹریبیوٹ مانیں گے تو بھی پرابلمٹک ہے. تو اسلام کیسے دیکھتا ہے یہ کتابیں خدا کا ایک ایٹریبیوٹ ہے یا ایک کریشن؟
یہ کتابیں ہمارے لیے وجود میں آئی ہیں. میں نے اسی لیے اس کا اصولی جواب دیا ہے. یعنی اگر آپ میرے جواب پر غور کریں تو اس میں اس سوال کا جواب میں نے دے دیا ہے. ہمارے لیے یہ کتابیں وجود میں آئی ہیں, کائنات ہمارے لیے وجود پذیر کی گئی ہے. تو جب یہ ہمارے لیے ہے تو پھر یہ تخلیق ہے. ان میں سے کوئی چیز بھی تخلیق سے ماورا نہیں ہو سکتی. یعنی ہم زمان اور مکان اور مادے کے اندر کھڑے ہیں, تو ہمارے لیے لفظ بھی اسی دنیا کے اندر کی چیز ہے, ہمارے لیے معنی بھی اسی دنیا کے اندر کی چیز ہے. ہم اس دنیا کے اندر معنی اور لفظ کے باہمی ربط سے چیزوں کو سمجھتے ہیں. ہمارے درمیان کمیونیکیشن کا ذریعہ معنی پر لفظ کا لباس پہنانا ہے. یہ عمل تخلیقی عمل ہے, اس وجہ سے اس میں کوئی بحث ہی نہیں ہو سکتی. کتاب جب میرے ہاتھ میں آ گئی ہے تو وہ جو کچھ بھی حقیقت میں ہے وہ میرے پاس تخلیق ہو کے آئے گی, تو میں اس سے ریلیٹ کر سکتا ہوں, ورنہ کر ہی نہیں سکتا.
شکریہ. ان کا پوچھنا ہے کہ اگر گاڈ اومنی پوٹینٹ, اومنی سائنٹ اور گڈ ہے تو پھر ایول کیسے ایگزسٹ کرتا ہے؟
اس لیے کہ اس نے یہ عارضی دنیا امتحان کے لیے بنائی ہے, تو اس لیے یہاں خدا کی ذات کا کامل ظہور نہیں ہوا. وہ موت کے بعد کی دنیا میں ہوگا. اس دنیا کو ابتلاء کے اصول پر بنایا گیا ہے. اس میں یہ موقع رکھا گیا ہے کہ انسان اپنے ارادے کو غلط استعمال کرے. اس میں نقائص رکھے گئے ہیں, وہ نقائص پیدا کیے گئے ہیں اس میں تاکہ یہ دنیا ابتلا بن سکے. اگر یہ سارے نقائص دور کر دیے جائیں تو یہ فوری طور پر ابتلا یا امتحان کی دنیا نہیں رہے گی. تو اس لیے یہ ایول یا شر جس کو آپ کہتے ہیں وہ اس دنیا میں اس لیے نظر آتا ہے کہ یہ ابتلا کے اصول پر عارضی طور پر بنائی گئی ہے. اس کو آپ ایک مثال سے اس طرح سمجھیے کہ ایک کسان جب کوئی فصل اگانا چاہتا ہے تو پہلے وہ ایک نرسری لگاتا ہے. تو نرسری میں اور طریقے سے معاملات کیے جاتے ہیں, اور جب فصل کو کھیت میں لے جایا جاتا ہے تو اور اصول پر معاملے کیے جاتے ہیں. تو اس میں تو کوئی شک نہیں کہ اللہ تعالیٰ پوری قدرت رکھتا ہے, وہ نہایت حکیم ہے, اس کا علم بھی ابدی ہے. لیکن اس نے اپنا فیصلہ سنا دیا ہے کہ میں نے یہ عارضی دنیا بنائی ہے, نقائص اس میں رکھے ہیں تا ताकि मैं तुम्हें इम्तहान और इब्तला से गुजार कर तुम्हारा इंतखाब कर सकूं अपनी उस दुनिया में आबाद करने के लिए जो मैं आगे आबाद करने वाला हूं। लेकिन वो पूरी दुनिया उसने अभी से बना दी है। ये इस वक्त जो आपको पूरी कायनातें नजर आ रही हैं, ये सारा कॉस्मस, ये सारा मादा, ये जो करोड़ों अरबों की तादाद में गैलेक्सीज हैं, ये सब असल में क्या है? ये खाम माल है, मटेरियल है, जो वजूद में आ चुका है। बस इसको एक शेप देनी है और वो दुनिया वजूद में आ जाएगी जो फिर हमेशा के लिए रहेगी।
अस्सलाम
वालेकुम
सर।
वालेकुम
सर, माय क्वेश्चन टू यू इज, व्हेन वन हियर्स द स्टोरी ऑफ प्रॉफेट मोहम्मद गोइंग इनटू द हेवेंस टू मीट गॉड, वन फील्स एज इफ वन जस्ट नीड्स टू गो इनफ हाई इन द स्पेस एंड विल रीच दैट रियल, इज इट सो मटेरियलिस्टिक?
ये रसूलुल्लाह का रोया है, यानी नींद की हालत में आपको मुशाहिदा कराया गया है और ये बात खुद कुरान ने वाज़े कर दी। तमाम मुशाहिदात इसी ज़मीन पर हुए हैं। इसमें आम तौर पर लोगों ने जो अफसाना तराजी की है, मैं उसकी तरदीद कर चुका हूँ। आप चाहें तो इस मौजू पर मेरी एक तफसीली डिस्कशन है, वो आप सुन सकती हैं, वो हमारे YouTube चैनल से आप सुन सकती हैं, इसरा और मेराज के नाम से। यानी एक्चुअल रियलिटी है, लेकिन उसका मुशाहिदा इसी दुनिया में खड़े होकर कराया गया है। तो उसमें जो तरीका इख्तियार किया गया है वो तमसील का है, यानी एक चीज जो अभी वजूद में आनी है वो भी दिखा दी गई। काबा की तरफ आपने फरमाया, ये काबा एक मस्जिद है और कुछ नहीं है, कोई सिंबल भी नहीं है, मस्जिद है। काबे का नाम है मस्जिदुल हराम, यानी नमाज पढ़ने की जगह है, इसके सिवा कुछ नहीं है। मुसलमानों की नमाज में जब जमात कराई जाती है तो नज़म पैदा करने के लिए एक निशान मुकरर कर दिया गया है। कुरान ने सूरह यूनस में बताया है कि जब हजरत मूसा की कौम को ये कहा गया कि वो नमाज का अहतमाम करें तो उनके घरों को किबला बना दिया गया। ये कुछ भी नहीं है। तो काबा एक मस्जिद है, इसके सिवा कुछ नहीं। उसका नाम ही अल मस्जिदुल हराम है, वो दुनिया में पहली मस्जिद है जो बनाई गई।
उनका पूछना है कि जब 95% लोग अपना धर्म नहीं बदलते और अपना उसको पढ़ते हैं,
अपना क्या नहीं बदलते,
अपना रिलीजन नहीं बदलते,
जी जी,
जिस रिलीजन में पैदा होते हैं उसी में मर जाते हैं और रिलीजन को पढ़ने की कोशिश नहीं करते, अलग अलग रिलीजन में जाके पढ़ने और फिर समझे और
खुदा ने ऐसी कोई बात नहीं कही। कुरान में बिल्कुल वाज़े बता दिया है कि मैं सिर्फ वो चीजों में तुम्हारा इम्तहान करता हूँ जो मैंने तुम्हें दी। तो हर शख्स जितना इल्म उसको दिया गया, जिस माहौल में वो पैदा किया गया है, उसके लिहाज से सवालों का जवाब देगा। यानी उसके पास कितना इल्म है, ये कुरान के अल्फाज में हैं कि नबलुवकुम फी मा आताकुम, जो मैंने दिया है। तो मैं जहाँ पैदा हुआ हूँ वहाँ मुझे कितना शऊर मिला, कितना इल्म मिला, उस इल्म के साथ मैं कितनी दयानत के साथ मामला करता रहा, मेरे सामने अगर कोई हकीकत आई तो क्या मैंने उसको एक्सेप्ट किया, ये मेरा इम्तहान है। तो इसलिए इससे कोई फर्क ही नहीं पड़ता कि कोई किस घर में पैदा हुआ है, किस जगह पैदा हुआ है, उसको मिला क्या है और उसने उसके साथ क्या रवैया इख्तियार किया, क्या एटीट्यूड इख्तियार किया, इम्तहान ये है। तो मुझे जितना इल्म मिला है मेरे साथ उसके लिहाज से मामला होगा, एक हिंदू को जो इल्म मिला है उसके लिहाज से उसके साथ मामला होगा, एक मसीही को जो इल्म मिला है उसके साथ उसके लिहाज से मामला होगा। असल सवाल ये है कि जो इल्म मुझे दिया गया और जिस इल्म को हासिल करने की सलाहियत मेरे अंदर रखी गई, क्या मैंने उसका हक अदा कर दिया, सवाल ये होगा।
सर रिसर्च का सवाल ये है कि द अनकंपेरेबल गॉड इज द ओनली ओवर एवरलास्टिंग रियलिटी बट आफ्टर प्रॉमिसिंग ह्यूमंस द इटर्नल लाइफ ही हैज क्रिएटेड वन क्रिएट वेयर ह्यूमंस आर कंपेरेबल टू इन द एवरलास्टिंग।
ये उसकी बड़ी इनायत है, यानी हम हमेशा से तो नहीं थे लेकिन उसने हमें भी हमेशा के लिए और जिन्नों को भी, यानी तीनों मखलूकात को ये खबर दे दी है कि अब तुम हमेशा से मेरे साथ रहोगे। तो ये उसका उसकी उसका कर्म और उसकी इनायत है। अलबत्ता ये बता दिया है कि ये हमेशा से रहना तुम्हारा कोई इस्तेहकाक नहीं है, ये मेरा कर्म और मेरी इनायत और मेरी रहमत।
My question is, so why does Islamic culture tend to run towards Arab culture? It is showing the supremacy or superiority of one race over another.
नहीं, इस्लाम का कोई अरब कल्चर नहीं है, कोई अजम कल्चर नहीं है। इस्लाम पे की तालीमात में किसी इस तरह की चीज़ को नहीं रखा गया, लेकिन चूंकि आखिरी पैगंबर अरब में आए, और इस्लाम एक पैगंबर का दीन नहीं है, इस्लाम का आखिरी पैगंबर अरब में आया, उससे पहले का पैगंबर फलस्तीन में आया, उससे पहले का पैगंबर मिस्र में पैदा हुआ, तो बेशुमार पैगंबर जितने हैं वो सब इस्लाम के पैगंबर हैं। इस वजह से इस्लाम का कोई एक इलाका या कोई एक नस्ल कोई कल्चर नहीं है। इस्लाम तो ये कहता है कि वो सब पैगंबरों का दीन है, आदम से लेकर मोहम्मद तक हजारों पैगंबरों का दीन इस्लाम है, सबकी तालीम एक ही है, सब ने एक ही दीन दिया है, सब एक ही दीन बताने के लिए आए थे, उनके दीन में कोई फर्क ही नहीं था। हमेशा से खुदा का ऐलान है कि मेरा दीन एक ही रहा है, और वो दीन क्या है, उसका नाम क्या है, उसका नाम है सबमिशन। इस्लाम किसी इलाके का नाम नहीं है, किसी शख्स का नाम नहीं है, इस्लाम किसी खास पहाड़ या किसी दरिया का नाम नहीं है, इस्लाम एक एक तसव्वुर का नाम है, टू सबमिट, टू सरेंडर, यानी हमने अपने खुदा के सामने अपने आप को सबमिट कर दिया, सबमिशन का नाम है। तो ये उस दीन का नाम है और ये सब पैगंबरों का दीन है। चुनाचे हमको लाजिम है कुरान की रूह से कि हम जिस तरह मोहम्मद को अपना पैगंबर माने उसी तरह मसीह को अपना पैगंबर माने, मूसा को अपना पैगंबर माने, सबकी तालीम एक ही है और हम सबकी तालीम पर अमल करते हैं। तो अगर आप इस्लाम की तालीमात में किसी अरब कल्चर की कोई चीज़ बता सके कि जिसको इस्लाम ने अरब के लिए ख़ास कर दिया हो तो मुझे खुशी होगी, ऐसी कोई चीज़ इस्लाम की तालीमात में नहीं।
हिंदुइज्म के अंदर तीन सेंट्रल डीटीज का कॉन्सेप्ट, शिवा, विष्णु और ब्रह्म, जिसमें विष्णु वो हैं जो अवतार लेते हैं, शिवा डिस्ट्रॉयर हैं और ब्रह्मा बनाने वाले। वैसे इस्लाम में तीन फरिश्ते हैं, मिखाइल, इश्राफील और जिब्रील। इन इन दोनों में कंपैरिजन किया जा सकता है क्या, क्योंकि जिब्रील हर बार अवतार लेने की तरह दुनिया में आते हैं पैगंबरों के साथ, मलिकुल मौत रूप निकालते हैं जैसे शिवा, और ब्रह्म जैसे कुछ नहीं कर रहे, वैसे ही इश्राफील आखिरी वक्त का इंतजार कर रहे हैं। तो उनका सवाल है क्या इन तीनों में, इन दोनों में कंपैरिजन?
जी, इनमें कोई कंपैरिजन नहीं है, इसलिए कि वहाँ तो ये तीनों हस्तियाँ अपनी अपनी जगह पर इंडिपेंडेंट हो जाती हैं, जबकि फरिश्ते तो अल्लाह की एक मखलूक है और बिल्कुल उसके आजिज बंदे हैं, जो हुक्म दिया जाता है वो हुक्म आके बजा लाते हैं। मामूली दर्जे में उस परवरदिगार के किसी हुक्म की खिलाफ वर्जी नहीं कर सकते, और वो बराह रास्त अपने बंदों को देखता है, बराह रास्त वो अपने बंदों की दुआएं सुनता है, तमाम फैसले उसी की जगह से होते हैं। इनका काम सिर्फ ये है कि جو پیغام ان کو دیا جائے, جو حکم ان کو دیا جائے, اس کو جا کے بجا لائیں. تو یہ بالکل الگ چیز ہے. اس معاملے میں تو ہمیں بھی اللہ نے بہت سے احکام دیے ہیں اور ان پر ہم بھی عمل کرتے ہیں. فرشتوں کو دیے جاتے ہیں, وہ ان پر عمل کرتے ہیں. جنوں کو دیے جاتے ہیں, وہ ان پر عمل کرتے ہیں. تو اسلام کا تصور توحید کا تصور ہے, اور وہ تصور یہ ہے کہ اس کائنات کا خالق بھی ایک ہی ہے اور دنیا کا نظام بھی وہ براہ راست چلا رہا ہے. الا لہ الخلق والامر, دونوں چیزیں اس کے اپنے ہاتھ میں ہیں. البتہ انسانوں کے ساتھ یا اپنی مخلوقات کے ساتھ معاملہ کرنے کے لیے وہ اپنی مخلوقات سے کام لیتا ہے, اور وہ مخلوقات تین ہیں بنیادی طور پر, یعنی شعوری احساس رکھنے والی مخلوقات. فرشتے وہ بھی اس کی مخلوق ہیں, وہ اس نے بنایا ہے ان کو, جنات اور انسان. اور اگر آپ مادے کی تینوں صورتوں کا مشاہدہ کریں کہ مادہ اپنی ٹھوس صورت میں ہوتا ہے, انرجی کی فارم میں ہوتا ہے, اور روشنی یا لائٹ کی فارم میں ہوتا ہے, تو گویا مادے کی تینوں صورتوں سے اس نے تین مخلوقات بنا دی ہیں, نور سے فرشتے, اور انرجی سے یا آگ سے جنات, اور مٹی سے انسان. تو تینوں مخلوقات اس کائنات میں جو میٹیریل موجود ہے اس سے بنائے گئے ہیں. وہ اس سے ماورا کوئی چیز نہیں ہے, نہ وہ کوئی دیوی ہیں, نہ وہ کوئی دیوتا ہیں, نہ ان کو کوئی اختیارات دیے گئے ہیں. وہ صرف حکم کے بندے ہیں. ان کا کام یہ ہے کہ جو حکم دیا جائے آ کے اس کی پیروی کر دے. تو اس لیے یہاں خدا کے ساتھ کوئی شریک نہیں.
ان کا سوال ہے کہ جب خدا اومنیپوٹنٹ ہے, اس کے پاس تمام طاقت ہے, تو وہ اپنے میسج کو کیری کرنے کے لیے فرشتوں کو یوز کرتا ہے؟
اس لیے کہ ہمارے پاس ساری طاقتیں نہیں ہیں, ہم بندے بالکل عاجز ہیں. یعنی خدا چونکہ اس مادی دنیا سے ماورا ہے, وہ مادہ نہیں ہے, وہ زمان و مکان میں بندھا ہوا نہیں ہے, تو ہم اس کے ساتھ ریلیٹ نہیں کر سکتے. جب نہیں کر سکتے تو ایک درمیان کا واسطہ ہے جس سے پیغام پہنچایا جاتا ہے. یہ کمزوری ہماری ہے. یعنی میرا مسئلہ یہ ہے کہ میرے کان ایک خاص حد سے زیادہ نہیں سن سکتے, تو اس کی قوت بڑھانے کے لیے پھر آپ کو ایجادات کرنی پڑتی ہیں. آپ وہاں بیٹھے ہوئے میرے ساتھ براہ راست بات نہیں کر سکتے, تو یہ کمزوری میری ہے نہ کہ خدا کی.
اسلام میں میریجیبل ایج کیا ہے, اور جو کچھ کنٹروورسی ہے عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کے میرج کے بارے میں, 6 and 9 years, اس کے اوپر ایز اے ماڈرن فلاسفر یا تھنکر آپ کیا؟
اس کی عمر انسانوں نے طے کرنی ہے. لوگ اپنی ضرورتوں اور حالات کے لحاظ سے عمر طے کرتے ہیں. وہ علم اور عقل کی روشنی میں طے کرنی چاہیے. چنانچہ جو انسانی تجربات ہیں انہی کو سامنے رکھ کر ہم جس طرح باقی فیصلے کرتے ہیں یہ فیصلے بھی کریں گے. اور اس میں بعض اوقات مختلف کلچر مختلف بھی ہو سکتے ہیں. جیسے ہمارے دیہاتی کلچر میں بالکل اور طریقے تھے شادی بیاہ کے, شہری کلچر میں بالکل اور تھے. میرے بچپن میں جن جگہوں پر ہم پیدا ہوئے وہاں بالکل اور تھے, اور اب بالکل اور ہیں. میری دونوں بہنیں 15-15 سال کی عمر میں بیاہ دی گئیں. آج کے زمانے میں اب یہ تصور کرنا مشکل ہے. تو اس کا تعلق اس سے ہے کہ علم اور عقل کی روشنی میں جو اللہ نے ہمیں دی ہے, انسانوں کو دی ہے, ہم کیا فیصلہ کرتے ہیں. اس میں اسلام نے کوئی مداخلت نہیں کی, اس میں انسانوں پر چھوڑ دیا ہے. وہ اپنے علم اور عقل کی روشنی میں فیصلے کریں. باقی جہاں تک سیدہ عائشہ کی عمر کا تعلق ہے, وہ ایک روایت کرنے والے کی غلطی ہے, ایسا بالکل نہیں ہے. آپ چاہیں تو میری کتاب مقامات میں میرا مضمون پڑھ لیں, اس میں میں نے بتا دیا ہے کہ وہ اچھی بھری عمر میں, 18-20 سال کی عمر میں, بلکہ اس سے بھی زیادہ عمر میں بیاہی گئی.
اسلام میں مردوں کے لیے حجاب کا کوئی حکم نہیں آیا, لیکن عورتوں کے لیے اتنا اسٹرکٹ حجاب کا حکم کہ وہ ایک نان محرم کے ساتھ کہیں ٹریول بھی نہیں کر سکتی. ایسا
یہ میڈیویل ایج کی فقہ ہے, اس کا اسلام سے کوئی تعلق نہیں. اسلام میں صرف جو بات کہی گئی ہے وہ یہ ہے کہ عورتیں اور مرد دونوں اپنی شرمگاہوں کی حفاظت کریں، اور چونکہ عورتوں کا سینہ بھی چھپانے کی جگہ ہے تو وہ سینے کے زیورات کو بھی چھپا کر رکھیں۔ اس پر بھی اگر آپ چاہیں تو میری جو تحقیق ہے وہ بڑی تفصیل سے بیان ہو چکی ہے، یہ جو اعتراضات سیریز اگر آپ اس سے واقف ہیں اس میں بہت تفصیلی گفتگو میں نے کی ہے۔ تو یہ ایسے ہوتا ہے کہ جس وقت کوئی مذہب یا دین کی ہدایت لوگوں کو پہنچتی ہے تو وہ اس کو اپنے کلچر کے ساتھ آمیز کر لیتے ہیں، تو قدیم زمانے کے کلچر میں یہ چیز بن گئی ہے، اسلام میں ایسی کوئی چیز نہیں۔ اسلام نے ایسی کوئی ترجیح نہیں دی، اسلام میں تو اصول بیان کیا گیا ہے کہ امرہم شورا بینہم، یعنی مسلمانوں کی حکومت جب قائم ہوئی، جب بھی قائم ہوئی، تو اللہ تعالیٰ نے ہمیشہ یہی کہا کہ لوگ اپنے حکمران منتخب کریں۔ امرہم شورا بینہم کا مطلب ہے، اور یہ قرآن کی آیت ہے، کہ تمہارے تمام معاملات تمہارے مشورے اور تمہاری رائے کی بنیاد پر ہونے چاہیے، اپنی رائے سے حکمران بناؤ، اپنی رائے سے حکمرانوں کو قائم رکھو، اگر تمہاری رائے نہیں ہے تو وہ گھر چلے جائیں گے۔ تو اسلام میں تو یہ بات بتائی گئی تھی، لیکن انسانوں نے اسلام کی اس بات کو قبول نہیں کیا۔ چنانچہ آپ اگر تورات کو دیکھیں، بائبل کو دیکھیں، تو اس میں پوری تفصیل ہے کہ بنی اسرائیل کو اللہ نے یہ کہا کہ تم ایک آزاد قوم ہو، آزاد رہو، تو انہوں نے اصرار کیا کہ بادشاہ ہونا چاہیے۔ اس کو آپ پڑھیے، بائبل میں بیان کیا گیا ہے کہ اللہ تعالیٰ نے کہا کہ تم غلام ہونا چاہتے ہو، بادشاہ تو تمہارے ساتھ یہ کرے گا یہ کرے گا، لیکن لوگوں نے کہا کہ نہیں، ہمیں بادشاہ چاہیے۔ تو رسول اللہ کے بعد بھی یہی ہوا، 15-20 سال کے بعد لوگوں نے بادشاہت ہی کو پسند کر لیا، کیونکہ اس زمانے میں جمہوری روایات ابھی قائم نہیں ہوئی تھی۔ اسلام کا اس سے کوئی تعلق نہیں ہے، اسلام تو یہ کہتا ہے کہ لوگوں کی رائے سے حکومت قائم ہونی چاہیے، یہی ہمیشہ سے اسلام کی تعلیم رہی ہے، سب پیغمبروں کی تعلیم یہی ہے، لیکن سیاسی معاملات اور سماجی معاملات اور عمرانی معاملات اور معاشی معاملات میں انسان کسی اصولی تعلیم کو فوراً نہیں مانتا، اس کے لیے بہت کچھ کرنا پڑتا ہے۔ تو جمہوریت یا جمہوری اصولوں پر ایک حکومت کیسے بنے گی، اس کے لیے بھی انسان کو سفر کرنا پڑا ہے۔ جس زمانے میں محمد الرسول اللہ آئے، اس وقت کوئی جمہوری حکومتوں کا تصور ابھی ڈیولپ نہیں ہوا تھا، اور اگر رومن امپائر میں یا یونانیوں کے ہاں کوئی تصور تھا بھی تو وہ سٹی سٹیٹس میں تھا۔ ایک بڑی سلطنت کو کیسے چلایا جائے، اس کے لیے ابھی کوئی میکنزم وجود میں نہیں آیا تھا، چنانچہ مجبوراً لوگ ملوکیت یا بادشاہت کی طرف چلے گئے، اس کا اسلام سے کوئی تعلق نہیں۔
سر، آدھے راستہ سمجھے کہ اسلام میں ریلیجیس لیڈر بننے کے لیے ایک پرٹیکولر سیکس کو، یعنی میل کو اپوائنٹ کیوں کر لیا گیا اور ویمن کو اسے پریونٹ کیوں کیا گیا؟
اسلام میں سب سے بڑا عالم کوئی مرد نہیں تھا، وہ حضرت عائشہ تھیں اور وہ ایک خاتون تھی۔ سب سے بڑے فقیہ کی حیثیت صحابہ میں انہی کو حاصل تھی، تو اس لیے ایسی بھی کوئی چیز نہیں ہے۔ آپ دیکھیے موجودہ زمانے میں ہمارے ایک اسکالر نے، جو حدیث کے علم کی ماہر خواتین ہوئی ہیں، ان کے تذکرے مرتب کیے ہیں کئی جلدوں میں۔ تو اسلام میں عورتیں بھی بڑی بڑی عالمہ رہی ہیں، یہ تو کلچرل پہلو ہے، ورنہ کوئی پابندی نہیں۔ جس طرح مرد عالم بنیں گے عورتیں بھی بنیں گی، جس طرح مرد ذمہ داریاں انجام دیتے ہیں عورتیں بھی انجام دے دیں گی۔ تو تمام چیزیں جس طرح مردوں کے لیے ہیں اسی طرح عورتوں کے لیے ہیں، کوئی پابندی نہیں ہے۔ کلچرلی بعض چیزیں خود بخود ایسے ہو جاتی ہیں کہ اس میں اس طرح کی ڈسکریمنیشن آپ کو نظر آتی ہے، تو اس کا تعلق کلچر سے ہے، اسلام سے نہیں ہے، اسلام نے کوئی پابندی نہیں لگائی۔ انٹروین صرف اس وقت کرتا ہے جب کوئی بڑا فساد پیدا ہونے کا اندیشہ ہو، عام حالات میں نہیں کرتا۔ और जब इंटरवीन करता है तो उस मौके के ऊपर फिर इम्तहान भी खत्म हो जाता है। तो फ्री विल है जिसका इम्तहान है। जब तक मैं फ्री विल को इस्तेमाल कर सकता हूं मुझसे पूछा जाएगा, जब मैं इस्तेमाल करने की पोजीशन में नहीं होता तो नहीं पूछा जाएगा। आम जिंदगी में देखिए, मुझसे ये नहीं पूछा जाता कि मेरी ये सूरत क्यों है, मेरे वालदैन फलां और फलां क्यों थे, मैं पाकिस्तान में या आप हिंदुस्तान में क्यों पैदा हुए थे, क्योंकि इसमें मेरी कोई फ्री विल नहीं है। तो फ्री विल है कहाँ? फ्री विल अगर आप गौर करें तो दो चीज़ों में है, मेरे मॉरल फैसलों में है, मेरे जमालियात एस्थेटिक्स के फैसलों में है, और अपनी सलाहियतों को जब मैं इस्तेमाल करता हूँ तो वहाँ है। तो इन तीनों जगहों पर अल्लाह ताला कोई इंटरवीन नहीं करता।
मैसिव डिजास्टर्स आते और इसमें इतनी बेगुनाह लोग मारे जाते, इसके पीछे खुदा के क्या मानते हैं कि एक साथ इतने लोगों का मारा जाना बेकसूर बिना किसी जुर्म के, खुदा इतना जालिम क्यों है?
वो तो रोज रोज इसी तरह मार रहा है बगैर किसी कसूर के। मेरे वालिद साहब भी बगैर किसी कसूर के दुनिया से रुखसत हुए थे, वालदा भी ऐसे ही रुखसत हुई थी। तो ये कारखाना मौत और हयात का कारखाना है, ये बनाया ही इसलिए गया है कि यहाँ आप आए और रुखसत हो जाए। यहाँ तो इस वक्त जिस शहर में मैं रहता हूँ, हो सकता है कि आदाद और शुमार इकट्ठे किए जाएं, या जहाँ आप बैठे हुए हैं तो वहाँ हजारों लोग आज मर गए हों, तो सारे बेकसूर मर रहे हैं। इसलिए मौत आती है, वो तो कसूर की मौत तो कभी कभी आती है, वरना बेकसूर आती है। तो ये एक ही वक्त में मौत आ जाती है तो हम हैरान रह जाते हैं। वरना आप देखिए, लाहौर शहर का मैं रहने वाला हूँ, तो लाहौर में कई सौ जनाजे रोज़ाना उठते हैं, किसी को पता ही नहीं होता, लेकिन अगर किसी जगह कोई इमारत गिर जाए और 15 लोग मर जाएं तो खबर बन जाती है। तो इसलिए जलजले तूफान कुछ भी नहीं है, यानी मौत एक जगह इकट्ठी हो जाती है, वो मौत जो बिखरी हुई है वो इकट्ठी हो जाती है। तो हम हैरान होकर पूछते हैं, तो इस दुनिया को तो बनाया इसी उसूल पर गया। देखिए कुरान ने इसका जवाब दिया है, खलकल मौत वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला, कि मैंने इस दुनिया में जो असल दुनिया है उसमें जिंदगी ही जिंदगी है, इस दुनिया को मैंने जिंदगी के साथ मौत से वाबस्ता कर दिया है। क्यों? लियब्लुवकुम अय्युकुम अहसनु अमला, इसलिए कि मैं तुम्हारा इम्तहान करना चाहता हूँ। तो ये मौत है, मौत तो हमारे गिर्दो पेश में मौजूद है, वो इकट्ठी हो जाती है तो हम परेशान हो जाते हैं, रोज आ रही है और बेकसूरी आ रही है। माओं के बच्चे मर रहे हैं, आज अस्पताल में पता कीजिए अपने शहर के, कुछ बच्चे पैदा होने से पहले ही मर गए होंगे।
बहुत बहुत शुक्रिया राम साहब, बहुत और सवाल है, बहुत लोग बोल रहे हैं, लेकिन वक्त की थोड़ी कमी है। हम डॉक्टर मौसमी बोस से रिक्वेस्ट करेंगे इस
थैंक यू आयाज, थैंक्स दामिती जी, आपने इतना अच्छा, मुझे तो इतनी अच्छी उर्दू आती नहीं है, फिर भी इतने सुंदर तरीके से आपने जितने इम्पोर्टेंट क्वेश्चंस हमारे मन में आते हैं रिलीजन के, जितने इम्पोर्टेंट रेलिवेंट क्वेश्चंस हैं, उनको आपने बहुत सुंदर तरीके से बहुत सुंदर रैशनल एक जस्टिफिकेशन देके गॉड के एग्जिस्टेंस को बताया। आपने अपना सबसे इम्पोर्टेंट चीज है, आपने अपना कीमती समय से हमारे स्टूडेंट को इंटरैक्ट करने के लिए राजी हुए, इसीलिए हम आपके बहुत आभारी हैं। आपका ये प्रोग्राम हम बहुत दिन से ही प्लान कर रहे हैं, अब जाके हम इसको मतलब एक्चुअली कर पाए, क्योंकि टाइम की भी एक गैप और टाइम की डिफरेंस की वजह से, पर ही इतना अच्छा लगा आपने इतने सुंदर तरीके से इस्लाम रिलीजन के जो भी मेन थॉट्स है, और हमारी ये एक जो आपकी ये लेक्चर है, एक हमारी सीरीज ऑफ लेक्चर हमने शुरू की थी, क्योंकि हमारे दिल्ली यूनिवर्सिटी में हम एक फिलोसफी ऑफ रिलीजन का पेपर पढ़ाते हैं, जिसमें एग्जिस्टेंस ऑफ गॉड एक काफी इम्पोर्टेंट टॉपिक है। तो हमने सोचा था इसी साल के स्टूडेंट्स को हम अलग अलग रिलीजन के तहत इस क्वेश्चन को कैसे हम हैंडल करते हैं गॉड के एग्जिस्टेंस को, किस तरह से हम समझते हैं, अलग अलग रिलीजन के पॉइंट ऑफ व्यू से हम इसे समझना चाहते थे, इसको एक एक्सपोजर देना चाहते थे, और आपका ये लेक्चर हमारी सीरीज का शायद वन ऑफ द लास्ट लेक्चर्स है, और आपने इतना सुंदर तरीके से रैशनली गॉड के एग्जिस्टेंस को हमें बताया, और जो भी हमारे अंदर ये जो प्रॉब्लम ऑफ ईविल जो क्वेश्चंस अभी बात हुई थी कि क्यों इनोसेंट लोगों का मर जाना, उसमें गॉड का क्या रोल है, कैसे हमारे गॉड को हम फॉर एग्जिस्टेंस ऑफ गॉड एंड विद द ईविल एंड विद द डिजास्टर के साथ हम लिंक करते हैं, हम समझने की कोशिश करते हैं, ये सारी चीजें हमारे मन में बहुत आती है, और आपने बहुत सुंदर तरीके से इन सारे क्वेश्चंस के जवाब दिए, एंड थैंक्स वंस अगेन। हमारी यहाँ पे यू नो 11 o'clock है रात के, फिर भी आई कैन सी स्टूडेंट्स आर सो इंटरेस्टेड एंड एनग्रॉस्ड इन योर टॉक, सो थैंक्स, थैंक्स वंस अगेन।
आपका भी बहुत शुक्रिया, आपने इस तालिबे इल्म की बातें सुनी और बावजूद जुबान के इतने फर्क के सुनी, मैं बहुत शुक्रगुजार हूँ, और दुआ करता हूँ कि अल्लाह ताला आप पर अपनी रहमत का साया रखे।